यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। आधुनिक प्रविधि र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा जनतामा निराशा बढ़ेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको भनाई। विभिन्न 17 देशमा प्रस्तावित राजदूतहरूको भदौ 14 गतिदेखि उजुरीकर्तासँग छलफल र सुनवाई गर्ने संसदीय सुनवाई समितिको निर्णय। र सन् 2025 अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना 2,70,000 सीमित गर्ने अस्ट्रेलिया सरकारको घोषणा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मध्यपश्चिम विश्वविद्यालयको 15 सभामा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले देशको सिंगो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभयो। उहाँले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोड़िएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड़ दिनुहुँदै सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रूपान्तरण र विकासमा रहेको स्पष्ट गर्नुभयो। प्रतिनिधि सभाको बैठकले धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभाको आज बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै उपप्रधान एवं अर्थमन्त्री पौडेलले विस्तार हुँदै गएको शेयर बजारलाई सुरक्षित मर्यादित ढंगले अघि बढ़ाउन प्रभावकारी नियमनको प्रबन्ध गर्न आवश्यक भएकोले विधेयकमा संशोधनको आवश्यकता रहेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री पौडेलले शेयर बजारमा लगानीकर्ताको सुरक्षाको संकल्प विधेयकको रहेको बताउनुभयो। बैठकमा सांसदहरूले विधेयकले पूँजी बजारलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै लगानी सुरक्षित गर्न बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले पूँजी बजारलाई प्राकृतिक रूपमा सञ्चालन हुन दिनुपर्ने भन्दै नियामकीय निकायलाई नीतिगत भ्रष्टाचार गर्ने किसिमले प्रशय दिन नहुने धारणा राख्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसूल सम्बन्धी विवाद समाधान गरी 3 महिनाभित्र बाँकी महसूल असूल गरिने बताउनुभयो। सांसदहरूसँगको प्रश्नोत्तरमा ऊर्जा मन्त्री खड्काले उपभोग गरे बापतको शुल्क उद्योगहरूले तिर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। यस्तै बैठकमा वन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तरमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले वन डढेलो नियन्त्रणका लागि नीति नियम अनुसार काम भइरहेको बताउनुभयो। मन्त्री शाहीले मन्त्रालयले वृक्षारोपण अभियानका रूपमा स्थानीय तह र सम्बन्धित निकायसंघको समन्वयमा 1 करोड़ विरूवा रोप्ने कार्यक्रम अघि बढ़ाएको पनि त्यस अवसरमा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा जनतामा निराशा बढ़ेको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपाल विद्युत प्राधिकरणले उद्योग उद्योगी व्यवसायीहरूबाट उठाउन बाँकी विद्युत महसूलको बक्यौता उठाउन लागेपछि सरकारले प्राधिकरणको नेतृत्वलाई विभिन्न अभियोग लगाएर स्पष्टीकरण सोध्ने र पदबाट हटाउने गलत प्रयास गरेको आरोप लगाउनुभयो। अध्यक्ष प्रचण्डले वर्तमान सत्ता साझेदार दलहरूले सरकार गठनको बेलादेखि नै उठाउँदै आएको संविधान संशोधनको मुद्दा पर्याप्त छलफल र तयारी गरेर मात्रै अगाडि बढ़ाउन सुझाव दिनुहुँदै आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न आफूहरू समेत तयार रहेको स्पष्ट पार्नुभयो।
नेपाली कंग्रेस र नेकपा एमालेका साथीहरूले अझै पनि संविधान संशोधनको पत्ता फ्याँक्न छोड्नु भएको छैन। तपाईहरूलाई अनुरोध छ, राम्ररी गृह कार्य नगरी यो विषयमा हल्का र जथाभावी नबोल्नु होला। यस विषयमा पहिला आफ्नै पार्टीमा राम्रो विचार विमर्श गर्नुहोला मेरो सुझाव छ। जहाँसम्म हाम्रो कुरा छ, तपाईहरूलाई वचन छ मेरो, माओवादी संविधान संशोधनबाट बिल्कुल भाग्ने छैन।
संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने परम्परा रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले भ्रष्टाचारका काण्डहरू लुकाउने उद्देश्यले सत्तापक्षले लेखा समितिको अध्यक्ष समेत आफैले राख्न खोजेको आरोप लगाउनुभयो। अध्यक्ष प्रचण्डले पछिल्लो समय व्यवस्थित हुँदै गएको त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेको र अघिल्लो सरकारले अगाडि बढ़ाएका राष्ट्रिय महत्वका योजनाहरू हटाउन थालेकोमा आपत्ति जनाउनुभयो। आजकै बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनु भएको थियो। यस्तै आजको बैठकले प्रतिनिधि सभा सदस्य, व्यवस्थापिका संसद सदस्य तथा पूर्व भूमि सुधार तथा व्यवस्था राज्य मन्त्री रामचन्द्र राय यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सर्लाही जिल्ला क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्य मन्त्री यादवको 71 वर्षको उमेरमा गत साउन 6 निधन भएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कंग्रेसका सांसद एनपी साउदले मुलुकमा राजनैतिक स्थिरता कायम गर्न शासकीय स्वरूपमा परिमार्जन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो। यस्तै सांसद रघुजी पन्तले जनतामा उठेको चाहनालाई सम्बोधन गर्दै राजनीतिप्रतिको विश्वास र स्थायित्व कायम राख्न दुई दल सम्मिलित सरकार गठन गरिएको भन्दै अहिले नै सरकारको काम कार्यवाहीप्रति आलोचना गर्ने बेला भइ नसकेको बताउनुभयो। सांसद पूर्ण बहादुर घरती मगरले सरकारले संघीयता लोकतन्त्र प्रतिको प्रतिबद्धताहरू कार्यान्वयन नगरेकोले भ्रष्टाचार अनियमितता बढ़दा नागरिकमा नैराश्यता बढ़ेको बताउनुभयो। यस्तै अर्का सांसद मनिष शाहले मुलुकमा भ्रष्टाचार उन्मूलन र देश विकासका लागि सरकारको इमानदार प्रयासको खाँचो औल्याउनुभयो। यसअघि आजको बैठक शुरू हुनासाथ सांसदहरूले बाढ़ी पहिरो र प्राकृतिक प्रकोपबाट नागरिकको जीवधनको रक्षाका लागि प्रभावकारी कदम चाल्न प्राकृतिक विपदमा परिघाइते भएका नागरिकको उपचार तथा जनधन गुमाएकाहरूलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि ठोस योजना ल्याउनु पर्ने, शिक्षकको रिक्त दरबन्दीमा नियमित पदपूर्ति हुने गरी कार्यतालिका बनाएर लागू गर्नुपर्ने तथा शिक्षकको कार्यक्षमता बढ़ाउन राज्यले लगानी बढ़ाउनु पर्ने, जंगली जनावरले कृषि बालीमा पुर्याएको क्षति नियन्त्रणका लागि जंगली जनावर नियन्त्रण नीति बनाई लागू गर्नुपर्ने, डेंगू रोगको संक्रमण नियन्त्रणका लागि सरकारी संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि भदौ 12 बुधबार दिनको 1 बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन हमूद अल्बु सैदीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालले सन् 2030 मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्नुहुँदै त्यसका लागि ओमानबाट सहयोगको अपेक्षा गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेकोले दुई देशबीच व्यापार पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपाली संख्या बढ़दै गएको अवस्थामा काठमाण्डुमा ओमानको राजदूतावास स्थापना गर्नु र दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवर्धन र जनस्तरमा सम्बन्ध बढ़ाउनका लागि मद्दत मिल्ने धारणा व्यक्त गर्नुभयो। भेटमा विदेश मन्त्री अल्बु सैदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सीधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको बताउनुभयो। आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेश मन्त्री बिन हमादले सिमदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शिष्टाचार भेट गर्नुभयो। भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय हित र चासो सहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र ओमानका विदेश मन्त्री बिन हमाद बीच द्विपक्षीय वार्ता भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र ओमानको द्विपक्षीय हित सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रम सम्बन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदान प्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो। वार्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मन्त्री डाक्टर राणाले नेपाल र ओमान बीचको सम्बन्धलाई थप प्रगाढ़ बनाउने विषयमा कुराकानी भएको बताउनुभयो। उहाँले दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो। नेपालमा पर्यटनका प्राथमिक क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको पनि मन्त्री डाक्टर राणाले जानकारी दिनुभयो। संसदको संसदीय सुनवाई समितिले विभिन्न 17 देशमा प्रस्तावित राजदूतहरूको भदौ 14 गते शुक्रबारदेखि उजुरीकर्तासँग छलफल र सुनवाई गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकमा प्रस्तावित 17 राजदूत विरूद्ध प्राप्त उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ। विभिन्न देशका लागि प्रस्तावित 17 राजदूत विरूद्ध संसदीय सुनवाई समितिमा 9 उजुरी परेको छ। बैठकमा समितिका सभापति ईश्वरी देवी नेौपानेले भदौ 14 गते उजुरीकर्ताहरूसँग छलफल गरेर 16 गतेदेखि विभिन्न 17 देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिश भएकाहरूसँग सुनवाई गर्ने कार्यतालिका पारित भएको बताउनु भयो। आजको बैठकमा सांसदहरूले राजदूत सिफारिश समानुपातिक नभएको भन्दै असन्तुष्टि जनाउँदै दलित, मधेसी, थारू जस्ता समुदायलाई राजदूत नियुक्ति गर्दा नसमेटिएको विषयमा प्रश्न गर्नुभयो। गत साउन 30 गते सुनवाई समितिले प्रस्तावित 17 राजदूत विरूद्ध 10 उजुरी आह्वान गरेको थियो। गत साउन 14 गते सरकारले विभिन्न 17 देशका लागि राजदूतहरूको नाम सिफारिश गरेको थियो। सरकारले भारतका लागि डाक्टर शंकर शर्मा, चीनका लागि प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डाक्टर शिवमाया तुम्बा हाम्फे दक्षिण कोरिया, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका र रीता दिताललाई पाकिस्तानका लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिश गरेको छ। यसै गरी सरकारले नरेश विक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिल मान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डाक्टर सोयल रूपाखेती जर्मन, जंगबहादुर चौहान रूसी महासंघ, रमेश चन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डाक्टर नेत्र प्रसाद तिमल सिन्हा मलेसिया र प्रकाशमणि पोखरेललाई पोर्चुगलका लागि सिफारिश गरेको थियो। सांसदहरूले मन्दिरमा चढ़ाएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापन विविध विषयक छलफलमा उहाँहरूले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड़ दिनुभएको हो। सांसदहरूले गुठीका नाममा रहेको जग्गाको संरक्षण र व्यवस्थापन गरेर राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्ने बताउनुभयो। समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सम्पदाको सम्पत्तिलाई गुठीमा ल्याउनु पर्ने र गुठी लगायत मन्दिरका भेटीका सन्दर्भमा पारदर्शिता आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी मन्दिरको रथ जात्राको अवलोकन गर्नुभएको छ। पाल्पा पुग्नुभएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो। पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथ जात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पा पुग्नु भएको हो। जात्रामा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे एवं रक्षा मन्त्री मानवीर राई समेत पाल्पा पुग्नु भएको छ। जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा आराधना गर्नुभयो। राष्ट्रपति पौडेलले द फेमस महेन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्नुभयो। नेकपा एकीकृत समाजवादीको पदाधिकारी सहित 105 पोलिट ब्यूरो सदस्य छनौटका लागि मतदान शुरू भएको छ। पार्टीको निर्वाचन आयोगले उम्मेद्वारी दर्ता, दावी विरोध, उम्मेद्वारी फिर्ता, अन्तिम नामावली प्रकाशन लगायत कार्य पूरा गरेपछि मतदान साँझ 6 बजेदेखि शुरू भएको हो। मतदान लगत्तै मतगणना गरी परिणाम आजै रातिसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताज मोहम्मद मियाले जानकारी दिनुभयो। आम जनता पार्टीको केन्द्रीय समिति बैठक आजदेखि काठमाण्डुमा शुरू भएको छ। दुई दिनसम्म जारी रहने बैठकमा संवैधानिक व्यवस्था, राजनैतिक नेतृत्वको चरित्र, राजनैतिक आर्थिक सामाजिक अवस्थाको विश्लेषण तथा पार्टीले अघि बढ़ाइरहेका कार्यक्रमको समीक्षा लगायतका विषयवस्तु समेटिएको राजनैतिक प्रतिवेदनमाथि छलफल हुने पार्टीले जनाएको छ। बाँकेको पूर्वी क्षेत्रलाई सदरमुकाम नेपालगंजसँग जोड्ने राप्ती नदीको सिधनिया घाटस्थित निर्माणाधीन पुल समयमा सम्पन्न हुन नसक्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
वर्षा र बाढ़ीको समयमा राप्तीपारीका बासिन्दालाई आवत जावत गर्न समस्या हुन थालेपछि 700 मिटर लामो र 11 मिटर चौडाईको नयाँ पुल निर्माणको काम शुरू गरिएको हो। डेढ वर्षमा हालसम्म 28% काम मात्र सकिएको छ। नेपाल सरकारबाट समयमा रकम भुक्तानी नहुँदा कामले गति लिन सकेको छैन। निर्माण कम्पनी लुम्बिनी रौताहा बन्दन भगवतीका म्यानेजर राजेश पटेल।
पेमेन्ट नआएकाले गर्दा पनि हामीलाई पनि गाह्रो भइरहेको छ। समयमा पेमेन्ट भयो भने हामी अब 3 वर्षमा यो प्रोजेक्टलाई कम्प्लिट गर्न सक्छौ।
सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल सानो र साँगुरो रहेकाले वर्षा र बाढ़ीको समयमा समस्या र जोखिम हुने गरेको स्थानीयको गुनासो छ। निर्माणाधीन पुल समयमै बने आफूहरूलाई सहज हुने उनीहरूको भनाइ छ। स्थानीय रहमत अली शेख र नूर अली शेख।
डुडुवा जाने बाटो चाहिँ राप्ती जुन छ धेरै सानो भइगयो। यहाँमा 2 गाडी पनि निस्कन गाह्रो छ। यताको बनाइराखेको पुल बनाउँदा चाहिँ बेर भइसकेछ। यो पुल बाहेक अर्को पुल ठुलो बनाउनु पर्यो।
2 गाडी जान मिल्दैन यताबाट।
निर्माण कम्पनीले हालसम्म पहिलो किस्ता अनुसार 24 करोड़ 25 लाख भुक्तानी पाउनु पर्नेमा 2 करोड़ 96 लाख मात्रै पाएको जनाएको छ। बजेटको व्यवस्थापन हुन नसकेका कारण निर्माण कम्पनीलाई भुक्तानी दिन नसकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बाँकेको भनाइ छ। इन्जिनियर जनक बहादुर धामी।
हालसम्म 24 करोड़ 25 लाख भुक्तानी पाउनु पर्नेमा 2 करोड़ 96 लाख मात्रै भुक्तानी पाएको छ। बजेटको चाहिँ समस्या भयो। यो वर्ष बजेट व्यवस्थापन नभएको कारणले गर्दा
भुक्तानी नसकेको। 2079 माघ 10 गते 4 वर्षभित्र 1 अर्ब 19 लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल समयमै सम्पन्न गर्न पर्याप्त बजेट व्यवस्थापन र समयमै भुक्तानीको चाँचो पाँचो मिलाउन जरूरी देखिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
सोलुखुम्बुको थामेका बाढ़ी पीड़ितको उद्धारमा खटिएका 13 जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ। गत साउन 26 गते थामेमा गएको बाढ़ीमा फँसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षक सहित 13 जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक 1, प्रहरी सहायक निरीक्षक 2, प्रहरी वरिष्ठ हवलदार 1, प्रहरी हवलदार 3, प्रहरी सहायक हवलदार 2 र 4 जना प्रहरी जवान रहेका छन्। उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो। अस्ट्रेलियाली सरकारले सन् 2025 अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना 2,70,000 सीमित गर्ने घोषणा गरेको छ। घोषणा अनुसार अस्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा 1,45,000 व्यावसायिक शिक्षा र प्रशिक्षण क्षेत्रमा 95,000 तथा अन्य विश्वविद्यालय र गैर विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा 30,000 अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ। शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् 2019 तुलनामा 15% बढ़ी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीटी प्रदायकका लागि 20% कटौती गरिने जनाउनुभयो। घोषणा अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन्। यसअघि सत्तारूढ़ लेबर पार्टीले सन् 2022 र 2023 अस्ट्रेलियाको कुल आप्रवासन संख्या 5,28,000 घटाएर सन् 2024-25 2,60,000 बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी संख्या सीमित गर्ने योजना घोषणा गरेको थियो। गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क 710 अस्ट्रेलियन डलरबाट दोब्बर बढ़ाएर 1600 अस्ट्रेलियन डलर बनाएको छ। सरकारी तथ्याङ्क अनुसार सन् 2023 अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य 47.8 बिलियन अस्ट्रेलियन डलर थियो। इजरायलले गाजा क्षेत्रमा आज गरेको आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको छ। गत अक्टोबर 7 हमास समूहले इजरायल सीमा क्षेत्र प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका कारण कम्तीमा 40,500 प्यालेस्टेनीले ज्यान गुमाइसकेका छन् भने 93,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। यसैबीच प्यालेस्टेनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत र कार्य एजेन्सी यूएनआरडब्ल्यूएका अधिकारीहरूले गाजाको अवस्था विनाशकारी र दयनीय भएको बताएका छन्। न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा गाजाका यूएनआरडब्ल्यूएका प्रवक्ता लुइस वार्ट रिज र यूएनआरडब्ल्यूएका प्रथम उपक्षेत्र निर्देशक विषम रोजले भिडियो मार्फत पत्रकारलाई यस्तो जानकारी दिनुभएको हो। यसै क्रममा वाटरिजले हरेक दिन लाखौं मानिसहरू सुरक्षित आश्रयको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा सर्न बाध्य भइरहे पनि सुरक्षित स्थान नभएको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कम्तीमा 50,000 बालबालिका गम्भीर कुपोषणको शिकार भएको भन्दै तत्काल युद्ध विराम गर्न आह्वान गरेको छ। इजरायलले औषधिजन्य र राहतका सामग्री वितरणमा रोक लगाएको भन्दै यूएनले गाजा क्षेत्रको स्थिति भयावह हुने चेतावनी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सरकारले नेपाल अति कम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति भएपछि आइपर्ने आर्थिक लगायतका चुनौतीलाई व्यवस्थापन गर्न सूक्ष्म ढंगबाट तयारी अघि बढ़ाएको जनाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको मंगलबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्दा आइपर्ने चुनौतीको सामना गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो। मन्त्री भण्डारीले ठूला लगानीका लागि थुप्रै ऐन कानूनहरू बाधक भएकोले त्यस्ता कानूनहरू सरकारले मन्त्रालय गत छलफल गरी संशोधन प्रक्रिया अघि बढ़ाएको जानकारी गराउनुभयो। बैठकमा सांसद अति कम विकसित राष्ट्रबाट नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालमा आउने सहयोगहरू घट्ने हुँदा सरकारले उद्योग कल कारखाना स्थापना गर्नुपर्ने, कृषिमा लगानी बढ़ाउनुपर्ने र सुशासन कायम गर्न आवश्यक तयारी अघि बढ़ाउनुपर्नेमा जोड़ दिनुभयो। स्वदेश तथा विदेशमा नेपाली अर्थोडक्स चियाको बजार प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँमा अर्थोडक्स चिया प्रदर्शनी शुरू भएको छ। प्रदर्शनीको उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले चिया नीतिलाई समय सापेक्ष संशोधन गरी नेपालमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरिने बताउनुभयो। विदेश निर्यात हुने चियाको उचित मूल्य दिलाउन पनि आफूले प्रयत्न गर्ने कृषि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। नेपाली चियाको मुख्य निर्यात गर्ने बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकोले नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालन ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो। ठमेल स्थित छाया सेन्टरमा आयोजना गरिएको प्रदर्शनीमा 58 कम्पनीका 140 प्रकारका चियाहरूको प्रदर्शनी गरिएको व्यवसायी पेम्बा योलमोले जानकारी दिनुभयो। नेपालका विभिन्न जिल्लामा उत्पादित उच्च गुणस्तरका चिया ठमेल र पोखरा जस्ता पर्यटकीय क्षेत्रमा प्रति किलो 3,000 देखि 20,000 बिक्री हुने गरेको छ। साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाली शेयर बजारमा परिसूचक उच्च अंकले घटेको छ। आइतबार 79.88 अंकले घटेको नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से मंगलबार 111.96 अंकले घटेर 2,782.60 बिन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचक 3.86% घटेको छ। मंगलबार 330 कम्पनीहरूका 4,38,69,000 किता शेयरहरू 18,64,95,33,000 मूल्यमा किनबेच भएका छन्। सवारी साधनहरूको मेला नाडा अटो सो मंगलबारबाट काठमाडौँमा शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा बिरकुटी मण्डपमा मंगलबारबाट शुरू भएको मेला भदौ 16 गतेसम्म सञ्चालन हुने भएको छ। मेलामा 55 ब्रान्डका गाड़ीहरू प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीको उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गर्नुभयो। प्रदर्शनीमा 24 ब्रान्डका 4 पाङ्रे, 19 ब्रान्डका 2 पाङ्रे र 12 ब्रान्डका हल्का व्यावसायिक गाड़ीहरू सार्वजनिक गरिएका छन्। अटो सोमा 17 लाखदेखि 1,68,00,000 रूपियाँसम्मका विभिन्न ब्रान्डका गाड़ीहरू बिक्रीका लागि सार्वजनिक गरिएका छन्।
अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय U20 टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ U20 च्याम्पियनशीपको फाइनल एन्फा मैदानमा हुने भएकाले आफूहरूलाई सहज भएको प्रतिक्रिया दिनुभएको छ। मंगलबार साध्य बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको प्रेस बक्समा आयोजित फ्री फाइनल कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले दशरथ रंगशालामा खेल नहुँदा टोलीलाई फाइदा हुने प्रतिक्रिया दिनुभएको हो। दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपको छैठौं संस्करणको फाइनलमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन्। अगस्त 17 शुरू भएको प्रतियोगिता त्रिपुरेश्वर स्थित नेपालकै सबैभन्दा पुरानो रंगशाला दशरथ रंगशालामा हुने तालिका थियो, तर वर्षाका कारण मैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिता आफ्नै मुख्यालयमा सारेको थियो। एन्फाले फाइनल भने जसरी भए पनि रंगशालामा गर्ने तयारी थालेको थियो, तर आइतबार सामाजिक सञ्जाल मार्फत एन्फाले लगातारको वर्षाका कारण रंगशाला खेल गराउन नमिल्ने भन्दै एन्फामा नै खेल हुने जानकारी गराएको थियो। नेपालले समूह चरणको दोस्रो खेलमा बंगलादेशलाई 2-1 गोल अन्तरले पराजित गरेको थियो, तर समूह चरणको जितले केही अर्थ नराख्ने र फाइनलका लागि तयार रहेको प्रशिक्षक श्रेष्ठले बताउनु भए। कप्तान कुशल देवालले पनि फाइनलका लागि छुट्टै योजनामा काम गरेको प्रतिक्रिया दिए। उता बंगलादेशका मुख्य प्रशिक्षक AKM मुरफुल हाकीले पनि फाइनलमा नेपाललाई केही सजिलो हुने प्रतिक्रिया दिनुभयो। प्रशिक्षक हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरूको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिनुभयो। कप्तान मोहम्मद अफसरफुल हासिबले पनि उपाधि जितेर घर फर्कने बताए। भारत विरूद्धको सेमी फाइनलमा नियमित कप्तान मोहम्मद मेहेदी हुसेन विपक्षी फरवार्डसँग ठोकिँदै मैदानबाट बाहिरिएका थिए। उनी फाइनलमा उपस्थित हुने छैनन्। उनको अनुपस्थितिमा उपकप्तान आसिफले टोलीको नेतृत्व गर्नेछन्। बंगलादेशले साफ U20 च्याम्पियनशीपको उपाधि जित्न सकेको छैन। नेपाल भने पहिलो 2 संस्करणको च्याम्पियन हो। बुधबार बंगलादेशलाई हराउन सके नेपाल सामु यो उपाधि खडेरी तोड्ने सुनौलो अवसर हुनेछ। खेल दिउँसो 2:30 शुरू हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 23.1 मिलिमिटर। पोखराको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 12 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 7.5 मिलिमिटर। र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आधुनिक प्रविधि र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा जनतामा निराशा बढ़ेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको भनाई। विभिन्न 17 देशमा प्रस्तावित राजदूतको भदौ 14 गतेदेखि उजुरीकर्तासँग छलफल र सुनवाई गर्ने संसदीय सुनवाई समितिको निर्णय। र सन् 2025 अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना 2,70,000 सीमित गर्ने अस्ट्रेलिया सरकारको घोषणा। हवस् त, साँझ 7 समाचार सकियो। अब 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।